بیت اطہار علیہ السلام کی عظمت پر درود بھیجے گا، محمد و آل محمد، اللہم صلی علی محمد و آل محمد وعجل فرجہم. ایک سورہ فاتحہ آپ کے اور ہمارے تمام مرحومین کے لیے، بالخص مرحوم منصور مرجانی کے لیے، پروردگار انشاءاللہ ان کے درجات بلند فرمائے، مغفرت فرمائے. ایک سورہ فاتحہ اور تین مرتبہ سورہ اخلاص تلاوت فرمائیں. اللہم صلی علی محمد و آل محمد. بسم اللہ الرحمن الرحیم. الحمدللہ رب العالمین، الرحمن الرحیم، مالک یوم الدین، ایاک نعبد و ایاک نستعین، اهدنا الصراط المستقیم، صراط الذین انعمت علیہم غیر المغضوب علیہم ولا الضالین. بسم اللہ الرحمن الرحیم. قل هو اللہ احد، اللہ الصمد، لم یلد ولم یولد ولم یکن له کفوا احد. بسم اللہ الرحمن الرحیم. قل هو اللہ احد، اللہ الصمد، لم یلد ولم یولد ولم یکن له کفوا احد. بسم اللہ الرحمن الرحیم. قل هو اللہ احد، اللہ الصمد، لم یلد ولم یولد ولم یکن له کفوا احد. اللہم صلی علی محمد و آل محمد وعجل فرجہم. عظمت اہل بیت اطہار علیہ السلام پر، اہل بیت اطہار علیہ السلام کی مظلومیت پر، اور بالاخص جنت البقیع کے انہدام کی تاریخوں سے ہم نزدیک ہیں، ان کی قبر مقدسہ کی مظلومیت کے اوپر، اور انشاءاللہ دنیا میں ظاہری عظمت کی بحالی کے دن کے قریب ہونے کے لیے انشاءاللہ تعالی ان کے فرزند کے ظہور کی تعجیل کے لیے، تمام مرحومین کی مغفرت کے لیے درود بھیجے محمد و آل محمد پر. اللہم صلی علی محمد و آل محمد وعجل فرجہم. اعوذ باللہ من الشیطان الرجیم. بسم اللہ الرحمن الرحیم. الحمد للہ رب العالمین، والصلاة والسلام على سيد الأنبياء والمرسلين حبيب إله العالمين أبي القاسم محمد، اللهم صل على محمد وآل محمد وعجل فرجهم وعلى آله الطيبين الطاهرين، سيما بقية الله في الأرضين. قال الله تعالى في كتابه الكريم: بسم الله الرحمن الرحيم. أَمْ حَسِبْتَ أَنَّ أَصْحَابَ الْكَهْفِ وَالرَّقِيمِ كَانُوا مِنْ آيَاتِنَا عَجَبًا. درود بھیجے گا محمد و آل محمد پر. اللهم صل على محمد و آل محمد وعجل فرجهم. پروردگار عالم کا انتہائی لطف و کرم ہے، انتہائی احسان ہے، خدا نے ہمیں گمراہیوں سے محفوظ کیا، اپنے دین کی ہدایت نصیب فرمائی، قرآن و اہل بیت اطہار علیہ السلام کی محبت، احترام، عقیدت ہمارے دلوں کے اندر کچھ اس طرح سے قرار دی کہ دنیا کے مغالطے، دنیا کے دھوکے ہمیں اس راستے سے دور نہ کر سکیں. ایمان تک پہنچنا ایک مرحلہ ہے، ایمان کو باقی رہنا، اس کے تقاضوں کو پورا کر دینا، یہ اس سے زیادہ سخت مرحلہ ہے. ایک شیطان کا وار لوگوں کو ایمان دین تک پہنچنے سے روکنے کے لیے, نعوذ باللہ کفر میں مبتلا کر دے, شرک میں مبتلا کر دے, دین سے دور رکھے, ہدایت سے دور رکھے. ستون ہدایت مولا امیر المومنین علیہ الصلاۃ والسلام, اللہم صلی علی محمد وآل محمد, ان کی شخصیت سے دور رکھے. یہ ایک حملہ ہے. دوسرا حملہ یہ ہے کہ اگر کوئی مان جائے, دین تک پہنچ جائے, تو اب شیطان کو ایسا کام کرے کہ مان تو گیا ہے, تقاضے پورا نہ کر سکے, تقاضوں میں ناکام ہو جائے. اور میں نے عرض کیا کہ یہ بہت بڑا مارکہ یہاں سے شروع ہوتا ہے, اور جتنا خدا نمتار نے اپنے دین کو اہمیت دی ہے کہ کوئی زبان سے قبول کرے, تسلیم کرے, اس اتنی ہی اہمیت کم از کم اس بات کو دی ہے کہ اس کے تقاضے پورا کرے. لہذا جہاں کہیں پہ خدا نمتار نے قرآن کریم فرمایا آمنو, فوراً فرمایا وعملوا الصالحات, عمل چاہیے خدا نمتار کو. اور یہ بھی کافی نہیں ہے کہ ہم یہ کہیں کہ اے خدایا ہم تیرے دین کے اندر پانچ ارکان ہیں, چار کو تو ہم نے مان لیا تھا, پانچویں کو نعوذ باللہ تعالیٰ پورا نہیں کیا تھا. نہیں, ادخلوا فی السلم کافتا, پورے کے پورے داخل ہو دین کے اندر, امن کے اندر, خدا کی امان ہے. کیسے کوئی نعوذ باللہ تعالیٰ اگر کوئی 5% میں, 2% میں, 1% میں شرک کرے, خدا تعالیٰ قبول نہیں فرماتا. دین بھی ایسے ہی ہے, دین کے پورے تقاضے پورے کرنے ہوں گے. تو قرآن کے کچھ تقاضے ہیں, نبی کی نبوت کے تقاضے ہیں, حب اہل بیت کے تقاضے ہیں, وہ سارے تقاضے پورے کرنے ہوتے ہیں. اور اتنا ہمیں معلوم ہے کہ اگر کوئی یہ کہے کہ بھائی 100% پورے کرنے ہیں تمام تر اعلیٰ ترین درجات کے ساتھ, نہیں, ہم ناکام ہیں. اگر ایسا ہوتا, کچھ لوگ ہیں جنہوں نے یہ پورے کیے ہیں, کچھ لوگ ہیں جو یہ کر رہے ہیں, لیکن ہم کیسے کر سکتے ہیں؟ ہم کمزور ہیں, حقیقت یہ ہے. ہم خدا سے کیا درخواست کرتے ہیں؟ خدا مغفرت فرما دے, کوتاہی قبول کرتے ہیں, اس کے بعد خدا نمزاد سے درخواست, خدا مغفرت فرما دے. اور یہ میں آپ کی خدمت میں عرض کرتا چلوں, اگر کسی بندے کی نیت میں اتنا ہو کہ خدایا میں پوری جد و جہد کروں گا کہ تو مجھے بخش دے, میں اپنی طرف سے کوئی ایسی غلطی نہیں ہونے دوں گا جو تیرے قید و غضب کا سبب بنتی ہو, تو میں اپنے اطمینان سے کہہ رہا ہوں اب اس نے کوئی غلط کر بھی دیا ہوگا, خدا معاف کر دے گا, خدا بخشنے والا. وہ غفار کس کے لیے, وہ غفور کس کے لیے, وہ رحیم و کریم کس کے لیے؟ انہی کے لیے کہ جو یہ کوشش کر رہے ہیں. ایک مرحوم مغفور اہل بیت اطہار علیہ السلام کی خدمت کرنے میں پیش ہمارے محترم منصور بھائی کی یہ سارے ثواب کے لیے مجلس ہے, اور سخت ہے یہ کہنا کہ ان کے لیے مجلس ہے. حشاش بشاش چہرہ, ملنساری سے, خوش دلی سے پیش آتے ہوئے, یہ قضاء الہی ہے, ہر ایک کو دنیا سے جانا ہے. پروردگار عالم کے حضور دعا کرتے ہیں, خدایا تجھے واسطہ قرآن و اہل بیت کا, تجھے واسطہ اہل بیت اطہار علیہ السلام کے ذکر کا جو منصور بھائی نے کیا اپنی زندگی کے اندر, ان کے تمام گناہ صغیرہ و کبیرہ کی مغفرت فرما. خداوندہ تجھے واسطہ اس خدمت کا جو انہوں نے اپنی زندگی میں تیرے دین کے لیے انجام دیں, کوششیں انجام دیں, دوسرے لوگوں کی مدد کے لیے جو کچھ انجام دیا, خدایا اس محنت کا واسطہ, اس کوشش کا واسطہ پاک پروردگار, انہیں اس دنیا کے اندر بہترین اجر و ثواب نصیب فرما. اہل بیت اطہار علیہ السلام کی پناہ اور حمایت نصیب فرما, ان کی برزخی زندگی کو قرآن و اہل بیت کی نورانیت سے, ان کی جوار رحمت سے منور فرما. قبولیت کے لیے, ان کی درجات کی بلندی کے لیے درود بھیجیں محمد و آل محمد پر. اللہم صلی علی محمد آل محمد وعجل فرجہم. یہ کہ خدا تعالیٰ نے اپنے نبی کو دو صفتوں کے ساتھ بھیجا, کہا کہ اے نبی اب بشیرن و نذیرا و سراجم منیرا. اللہ کے نبی سراج منیر ہیں، ایک ایسی روشنی ہے جو کائنات کے چپے چپے کو منور کر رہی ہے. ان دو صفتوں کے ساتھ کے بشارت دینے والے بھی ہیں اور ڈرانے والے بھی ہیں. تو جب اللہ کے نبی بشارت دیتے ہیں تو وہ بھی حقیقت ہوتی ہیں، اور جب وہ ڈرا رہے ہوتے ہیں وہ بھی حقیقت ہوتی ہے. حاکم کون سا ہے؟ رحمت، رحمت للعالمین. تو یہ انسان کے دل میں ایک امید بن جاتی ہے کہ اگر مساوی بھی ہوا وہ بھی خوش قسمتی کی بات ہے. تو رحمت حاکم ہے، اللہ کی رحمت حاکم ہے. اب یہ تھا کہ یہ مغفرت حاصل کرنا کیا واقعا بہت مشکل کام ہے؟ ہاں، ایک اعتبار سے بہت مشکل کام ہے. کب؟ جب انسان نفس پرستی دکھائے. اگر کوئی انسان نفس پرستی کے راستے پہ چل پڑے معذرت، تو بہت مشکل کام ہے کہ مغفرت حاصل کرے، پھر نہیں ہو پائے گا. یعنی مثلا ہمارے پاس روایت موجود ہے کہ فرماتے ہیں اگر کوئی شخص یہ کہے کہ جو میرا دل چاہے گا کھاؤں گا، جو میرا دل چاہے گا پہنوں گا، جو میرا دل چاہے گا کروں گا، اس کا ٹھکانہ یقیناً جہنم ہے. کیوں؟ بندہ نہیں ہے یہ. بندہ ایسا ہوتا ہے؟ یہ تو سمجھ رہا ہے کہ یہ بے بندوبار انسان ہے، لاوبالی ہے، اس کی مغفرت بہت مشکل ہے. اچھا، کس کی مغفرت آسان ہے؟ بندگی ماننے والے کی نہیں، آسان ہے. عجیب روایت ابھی دو تین دن پہلے میرے خیال میں بہت نفیس ایک روایت میں نے دیکھی، اور روایت جہاں تک مجھے یاد آتا ہے مولا چھٹے سرکار سے منسوب ہے، درود بھیجے گا محمد وال محمد پر، اللہم صل علی محمد وآل محمد وعجل فرجہم. لب لباب اس روایت کا صریح الفاظ میرے ذہن میں نہیں ہے ابھی، لیکن جو مفہوم تھا وہ یہ تھا کہ فرمایا اگر کوئی شخص دن کا آغاز کرے اس انداز میں کہ خدایا میں آج کسی پہ ظلم نہیں کروں گا، کسی پہ ظلم نہیں کروں گا، اس ارادے کے ساتھ کرے، فرمایا اس دن خدا نمتال اس کے گناہوں کو بخش دے گا. مغفرت کا حصول کیا مشکل کام ہے؟ مغفرت کا حصول ایک لحاظ سے بہت مشکل ہے. اگر کوئی شخص نفس پرستی کے راستے پہ چلے تو اس کے لیے مغفرت کا حصول بہت مشکل ہے. مثلا جیسے کہ بیان ہوا ایک روایت کے اندر کہ اگر کوئی شخص یہ کہے کہ میرا جو دل چاہے گا میں وہ کھاؤں گا، جو دل چاہے گا میں پیوں گا، جو دل چاہے گا میں وہ کروں گا، اس شخص کی مغفرت بہت مشکل ہے، کیونکہ یہ بندگی میں نہیں ہے. اگر یہ بندہ ہوتا تو ایسے نہیں کرتا. بندہ کیا کرتا ہے؟ بندہ یہ کرتا ہے کہ اپنے ارادے کو خدا متعال کے سامنے تسلیم کرتا ہے، اس میں غلطیاں کر لیتا ہے، ان غلطیوں کو خدا متعال بخش دیتا ہے. ہمارے پاس روایات موجود ہیں، اور بڑی نفیس ایک روایت موجود ہے جو ابھی دو تین دن پہلے میں نے دیکھی، وہ میں آپ کی خدمت میں عرض کرتا ہوں. درود بھیجے گا محمد وال محمد پر، اللہم صل علی محمد وآل محمد وعجل فرجہم. روایت ہے مولا چھٹے امام سے، امام جعفر صادق علیہ الصلوۃ والسلام سے، درود بھیجے گا محمد وآل محمد، اللہم صل علی محمد وآل محمد. اصول کافی کے اندر یہ روایت ہے، جلد دو. من اصبح لا ينوی ظلم احد غفر اللہ له ما اذنب ذلک اليوم ما لم يسفك الدماء او ياكل مال يتيم حراما. جو شخص کسی پر ظلم نہ کرنے کی نیت سے نیا دن شروع کرتا ہے، یعنی ایک آدمی ہے، دن کا آغاز ہوا ہے، مثلا فجر کی نماز پڑھ کے بیٹھا ہے، اب اس نے ایک نیت کی خدا نے مثال کے ساتھ، اور نیت کیا کی ہے؟ خدا آج ظلم کسی پہ نہیں کروں گا، میں کسی پہ ظلم نہیں کروں گا. مشکل کام ہے یہ. کون سا انسان ظلم کی نیت کرے گا؟ تو آپ کہیں گے پھر کیا کرنا کیا ہے؟ کچھ بھی نہیں کرنا ہے. یعنی آپ نے نماز پڑھی، آپ بیٹھے ہیں اور اللہ کے ساتھ ایک کام کریں، معاہدہ کریں، وہ یہ کہ خدایا میں پوری کوشش کروں گا میں کسی پہ ظلم نہ کروں، تو مجھے ظلم سے بچا لیں. Yani Mekke'si zoruna karun koymuyorum, zoruna kar. Kam se kam apni side ko to aap secure kar lein ki main zulm nahi karunga. Imam ne kya vaada kiya iske upar, kya jawab jaza ki baat ki. Farmaya agar koi shakhs ye zulm kare, zulm na karne ki niyat se naya din shuru karta hai to Allah Taala us din mein sarzad hone wale iske tamam gunah maaf kar deta hai. Ya Allah bhai, maghfirat ke husool ka isse aasan koi rasta hoga? Kiske liye? Bande ke liye. एक आदमी है जो बागी है, एक आदमी है जो नफ्स परस्त है, वो तो भाई इरादा ही उसका इस पर होता है कि मैं नफ्स परस्ती करूँगा, फलां की बेइज्जती करूँगा, फलां का माल खाऊँगा, फलां के साथ जुल्म करूँगा. लेकिन एक जो आम इंसान होता है वो बंदा होता है, वो खुदा के साथ बंदगी करना चाहता है. मैं और आप अपनी ज़िंदगी में हमसे कोई ये कहे भाई ये जुल्म करोगे, क्यों करेंगे? हाँ, बाज़ औक़ात नफ्स हमें धोखा देता है. तो आसान रास्ता इमाम ने फरमाया, उन्होंने फरमाया सुबह को नियत करो इस बात की, खुदा मैं किसी पे जुल्म नहीं करूँगा. अच्छा, अब जब मैंने और आपने नियत की होगी ना तो हम थोड़ा सा ख्याल भी करेंगे कि भाई ये बंदा है मजबूर, मेरे हाथ में है, इख्तियार में है, मेरी ताकत है, मैंने सुबह खुदा से एक वादा किया है और जितना ये मेरे सामने कमज़ोर है ना, मैं खुदा के सामने इससे बहुत ज़्यादा कमज़ोर हूँ. अगर आज मैं इसके ऊपर रहम नहीं कर रहा, कल खुदा मेरे ऊपर कैसे रहम करेगा? अगर ये मुआहदा करता है, फरमाया मौला ने कि उस दिन के तमाम गुनाहों को खुदा बख्श देगा. कब तक? फरमाया जब तक के सिवाय इसके कि इसने किसी का नाहक खून बहाया हो या नाहक किसी यतीम का माल खाया हो. हाँ, ये खुदा नहीं बख्शेगा, लेकिन बाकी को खुदा ने मुताल बख्श देगा. तो मिसाल के तौर पर छोटी मोटी मेरी कोताहियाँ हैं, उनको खुदा इस नियत की वजह से बख्श देगा कि इसने मेरे साथ एक मुआहदा कर लिया है, ये जुल्म नहीं करेगा. तावीज़ान मोहतरम, बड़ी अजीब रिवायत है ये, और ज़रूर तवज्जो फरमाएगा. और आसान रास्ता मैंने आपकी खिदमत में अर्ज़ कर दिया, मैं भी कोशिश कर रहा हूँ. मैंने 2-3 दिन पहले ही पढ़ी है तो मुझे लगा कि ये मेरे लिए बहुत अच्छी रिवायत है, इसका असर मेरे ऊपर लग रहा है मुझे. तो मैं आपकी खिदमत में भी अर्ज़ करूँगा इंशाअल्लाह, खुदा इसका सवाब मंसूर भाई की रूह को ईसाल फरमाएगा जब मैं और आप इस काम को अंजाम देंगे कि हर रोज़ सुबह हम इस बात का कष्ट करेंगे कि खुदा हम जुल्म नहीं करेंगे, हमने जुल्म नहीं करना है, और फिर इसके ऊपर एहतियात करेंगे. और जहाँ कहीं भी हमारे हाथ में कोई मज़लूम, कोई मिस्कीन हो, कोई कमज़ोर हमारे सामने आया हो, हम तो खुद कमज़ोर लोग हैं, लेकिन अगर कोई हमारे सामने आया तो हम अपने उस अहद के ऊपर बाकी रहेंगे जो हमने खुदा से किया कि खुदा जुल्म नहीं करेंगे. अब इसके अंदर अजनबी और जानने वाले की भी कोई कैद नहीं है, सब अल्लाह के बंदे हैं. तो हम सब के साथ ये करेंगे. और ये मैं आपकी खिदमत में अर्ज़ करता चलूँ वो ये कि ये जो माशरा है इसकी बहुत सारी खराबियाँ एक और ख़राबी के नतीजे में आ रही हैं. यानी मिसाल के तौर पर एक मिसाल अर्ज़ करने की कोशिश करता हूँ. दुरूद भेजेगा मुहम्मद व आले मुहम्मद पर, अल्लाहुम्मा सल्ली अला मुहम्मद व आले मुहम्मद वअज्जिल फरजहुम. क्यों खुदा उन्हें मुताल ने क़िसास का निज़ाम रखा है, अदालत का निज़ाम रखा है? ज़ाहिर है कि बग़ैर अदालती निज़ाम के तो माशरा तहस नहस हो जाएगा. उसकी एक वजह ये होती है कि जुर्म एक आदमी करता है लेकिन उसके बेस्तरा जिसको वाइब्स कहते हैं उसकी जो लहरें होती हैं पूरे माशरे को मुतासर करती हैं. अब अगर माशरा रिजिस्ट कर ले, कम से कम दिल में नहीं अनिल मुनकर कर ले कम अज़ कम, तो वो मुतासर नहीं होगा. और अगर ये भी ना करे तो हमारे पास रिवायत मौजूद है वही कि खुदा नबुतार ने बनी इसराइल के ऊपर अजाब किया. उस अजाब में बड़ी तदाद उन लोगों की थी जिनकी आँखों के सामने नहीं जुल्म हो रहा था, कुछ नहीं बोले, अपने दिल से भी उस मुनकर के ऊपर नफ़रत का इजहार नहीं किया, दिल में भी नफ़रत को एहसास नहीं किया, दिल में भी उस बुराई को बुरा नहीं कहा, अजाब आया उनके ऊपर. तो माशरे के अंदर एक गुनाह होता है और उस गुनाह के असरात होते हैं. तो भाई अब मैं आपसे एक सवाल पूछता हूँ, हमारे माशरे में जुल्म हो रहा है या नहीं हो रहा? यानी हर आज़ाद इंसान मुझसे ये कहेगा ये कोई पूछने की बात है? जुल्म से भरी हुई है दुनिया, भरी हुई है. कश्मीर उठा के देख लो, फलस्तीन उठा के देख लो, दुनिया के दूसरे खत्ों को उठा के देख लो, आम इंसान जो दूसरे दुनिया के मुल्कों के अंदर रह रहे हैं जहाँ कोई जंग नहीं हो रही है, उनको उठा के देख लो, और वो जो मिसाल के तौर पर अंदर अंदर जुल्म हो रहे हैं, कोई कहीं पे चौधरियों का एक निज़ाम बना हुआ है, कोई हुकूमती निज़ाम जुल्म कर रहा है, कोई दौलत के ज़रिए से जुल्म हो रहा है, सारी दुनिया की दौलत जो है वो चंद फ़ीसद लोगों के हाथ में है, बाकी सब लोग बेचारे मुसीबतों में मुबतला हैं। कई अरब को पीने का पानी में असर नहीं है, कई अरब इंसानों को, ये जुल्म ही जुल्म है। इस जुल्म का हमारी ज़िंदगी पे असर हो रहा होगा या नहीं हो रहा होगा? अगर इस जुल्म के ऊपर नहीं बोलेंगे बहुत बुरा असर होगा। कम से कम क्या करें, कम से कम खुदा से कहें, खुदा मैं इस जुल्म के साथ नहीं हूँ, मैं इस जुल्म के साथ नहीं हूँ, और न ये जुल्म मुझे पसंद है और न मैं अपनी ज़िंदगी में जुल्म करना चाहता हूँ। ये अहद हमें हर रोज़ करना पड़ेगा लगता है कि खुदा मैं इस जुल्म के साथ नहीं हूँ, मैं जुल्म नहीं करना चाहता हूँ, और कोशिश जो मेरी तवानाई में है मैं उसके लिए अदल करूँगा। अगर ये कोशिश करके मैं आगे बढ़ूँगा ना, तो उम्मीद है कि खुदा मुझे उस लश्कर में शामिल कर देगा जो अदल के लिए बनने वाला है। उस लश्कर में बहुत मुश्किल है कि वो लोग हों जिनको जुल्म बुरा ना लगता हो, वो उस लश्कर में कैसे जाएंगे जिनको जुल्म बुरा ही नहीं लग रहा? और ये जो अमल है, ये इस रिवायत में जो रिफ्लेक्ट हुआ, ये उसका समझने पहला कदम बन जाएगा कि जब मैं हर रोज़ कहूँगा खुदा मैं जुल्म नहीं करना चाहता, तो मुझे जुल्म बुरा लगने लगेगा, और ये गोया मेरा रास्ता बन जाएगा इमाम के लश्कर की तरफ बढ़ने के लिए। और एक और रिवायत, वो मैंने आज ही पढ़ी है, वो भी मैं आपकी खिदमत में आज करता हूँ। ये रिवायतें ख़जाना है, यकीन मानिए, दुनिया और आखरत के लिए ख़जाना है। मुझे ये समझ में आया, मैं इस पर इसरार इसलिए कर रहा हूँ कि बात तो बहुत सादा है लेकिन इंसान की रूह में उतरने में मुश्किल लग जाती है। मुझे समझ में आया कि भाई अगर कोई इंसान इन रिवायतों को पढ़ता रहे और इन पर थोड़ा थोड़ा अमल करता रहे, सआदत के लिए मेरा ख़्याल है ये बहुत बड़ा एक कदम है, बहुत बड़ा कदम है। रोज़ाना एक दो रिवायतें पढ़े और ढूंढे, मैं भी कोशिश करता हूँ जितने भी मेरे पास वसाइल हैं, मसलन हत्ता छोटी छोटी चीज़ें, कोई बहुत बड़ी ज़रूरत नहीं है, मसलन कोई ग्रुप व्हाट्सएप के अंदर, कोई इंटरनेट के ऊपर कोई ऐसा सब्सक्रिप्शन, कोई जहाँ पे हर दफ़ा ईमेल के ऊपर आपके पास एक रिवायत आ जाए। मैं इस तरह से कुछ किए हुए, उससे मेरे पास रिवायतें आती हैं और बहुत अच्छी नफीस चीज़ें देखने को मिलती हैं। आज ये रिवायत मुझे नज़र आई है, और ये रिवायत हमारे पांचवें इमाम से, इमाम मोहम्मद बाकर अलैहिस्सलाम से, दुरूद भेजेगा मोहम्मद व आल मोहम्मद पर। अल्लाहुम्मा सल्ली अला मोहम्मद आल मोहम्मद व अज्जिल फरजहुम। माजरत चाहता हूँ, ये रिवायत, यानी अच्छा हुआ कि मौला पांचवें सरकार का तस्कर आ गया, मेरा दिल अंदर से जन्नतुल बकी की याद में कुड़ रहा है। क्या मसलूमियत है, कितनी मसलूमियत है। नवासे रसूल, फरजंदे इमाम हुसैन, मौला पांचवें इमाम और छठे इमाम, जिनकी रिवायतें पढ़ पढ़ के सुन सुन के ये पूरी दुनिया में इस्लाम की फिक्र बनी है। चाहे कोई भी किसी फिरके का मानने वाला हो, मौला पांचवें छठे इमाम की मदयून है सब, पूरी दुनिया मदयून है इस्लाम की फिक्र के अंदर, उनकी खबरें मुनादिम, उनकी खबरें इस तरह। तकलीफ होती है इंसान को अपने दिल में देख देख के, जिस तरह इंसानों के ऊपर जो जुल्म होता है वो इंसान को तकलीफ देता है, तो भाई ये नस्बतों की बुनियाद पर इन कब्रों का बड़ा मकाम है। आज कोई मेरे वालिद की कब्र के ऊपर जाकर कुछ करे तो मुझे बुरा नहीं लगेगा क्या? कोई किसी के वालिद की कब्र पे जाए, किसी की वालिदा की कब्र के ऊपर जाए, नाउज़ु बिल्लाह ताला उसके साथ कोई बेहतरामी करे, कब्र है, फौत हुए भी मसलन सालों गुजर चुके होंगे, मेरे जैसे इंसान की बुरा लगेगा? नवासे रसूल, कोई अल्लाह के रसूल से पूछे, ऐ अल्लाह के रसूल, आपके नवासे की खबर के साथ ये किया है? अल्लाह अकबर। परवरदिगार से दुआ करते हैं, खुदा जल्द अज जल्द अहले बैत अतहार अलैहिस्सलाम की ज़ाहिरी शान शौकत का दिन भी देखना नसीब फरमा। उनकी बात नहीं, शान शौकत तो नाकाबिल तरदीद है, कोई जालिम दुनिया का उसके ऊपर कुपर नहीं मार सकता, लेकिन खुदाया जन्नतुल बकी की ज़ाहिरी इमारतों को भी तामीर होता देखना नसीब फरमा। پروردگار جن ظالموں نے ظلم کیا انہیں جلد از جلد باسر جہنم فرما، درود بھیجے گا محمد و آل محمد پر، اللہم صلی علی محمد و آل محمد و عجل فرجہم۔ یہ روایت مولانا نوے امام سے ہے اور اس کا ماخذ بحر الانوار ہے، لیکن روایت میں عجیب مفہوم ہے۔ کفا بالمرء خیانتا ان یکون امینا للخوانہ، ایک انسان کے خائن ہونے کے لیے، خائن ہونے کے لیے اتنا کافی ہے کہ وہ دوسرے خائنوں کا امانت دار ہو۔ اللہ اکبر، ایک دفعہ میں نے خیانت نہیں کی ہے، خیانت کسی اور نے کی ہے، ان خائنوں کا پیسہ میرے پاس ہے، ان خائنوں نے مجھے امانت دار سمجھا ہوا ہے۔ امام نے فرمایا یہ بھی خیانت کے لیے کافی ہے، اس کو قیامت کے دن خائن کے عنوان سے محشور کیا جائے گا۔ اچھا، اس نے خیانت کی ہے؟ نہیں، اگر اس نے خیانت نہیں کی تو یہ خائنوں کا امین کیوں ہے؟ یعنی کیا مطلب؟ بھائی ایک دفعہ ہوتا ہے، ایک آدمی ہے وہ اپنی عام زندگی میں، گرچہ آدمی برا ہے، عام زندگی میں مجھ سے کوئی مدد مانگے میں دوں گا، میں مدد کروں گا۔ ایک آدمی ہے کہیں راستے میں رہ گیا ہے، ظالم ہے، گناہگار ہے، کہیں راستے میں رہ گیا ہے، پانی مانگ رہا ہے، دوں یا نہیں دوں؟ تو دوں گا، ضرور دوں گا۔ کہیں راستے میں رہ گیا ہے، سواری مانگ رہا ہے، دوں یا نہ دوں؟ دے دوں گا، کہ بھائی راستے میں رہ گیا، سواری مانگ رہا ہے، زندگی کا ایک حصہ ہے، مانگتا میں دے دوں گا۔ اچھا، اب اگر یہی آدمی اپنی شان و شوکت دکھانے کے لیے، گرچہ ظالم ہے، جابر ہے، خائن ہے، شان و شوکت دکھانے کے لیے مجھ سے سواری مانگے، اب دوں یا نہیں دوں؟ قطعاً نہیں دوں گا، قطعاً نہیں دوں گا۔ کیوں؟ اب میں ظلم میں شریک ہوں، اب میں خیانت میں شریک ہوں۔ ایک آدمی خیانت کرتا ہے، خائنین ہے، اور ان خائنوں کا پیسہ میرے پاس رکھا ہوا ہے، جبکہ مجھے پتا ہے یہ ان کی خیانتوں کا پیسہ ہے، میں لوں یا نہیں لوں؟ نہیں لوں، قطعاً نہ لوں۔ عام زندگی میں کوئی مدد مانگے کر دوں، لیکن اسی گناہ کے اندر میں بھی شریک ہو جاؤں گا اگر میں اس کے لیے اتنا معاون بنتا ہوں۔ امام فرماتے ہیں تم معاون اگر اس طرح بنو گے تم بھی شریک ہو، پھر اس کے اندر مت کرو۔ تو یہ جو لوگ کہتے ہیں نا اگر ہم نہیں کریں گے تو کوئی اور کرے گا، تو بھائی کوئی اور کو کرنے دو، کوئی اور جہنم میں جائے گا تم بھی جہنم میں جاؤ گے کیا؟ کوئی اور کو کرنے دو، ایک گناہ کا کام انجام پا رہا ہے، میں نہیں کروں گا تو کوئی اور کرے گا، یہ کیا حماقت ہے؟ آپ اپنا کام صحیح کرو۔ تو میں دوبارہ واپس آتا ہوں اپنے موضوع کی طرف اور اس کو اختتام کی طرف لے کے جاؤں گا، درود بھیجے گا محمد و آل محمد پر، اللہم صلی علی محمد آل محمد وعجل فرجہم۔ مغفرت کا حصول آسان ہے یا مشکل ہے؟ آسان ہے، مغفرت آسان ہے۔ کس کے لیے آسان ہے؟ جو اللہ کا بندہ بنے، اللہ کی بندگی کی کوشش کرے۔ اذکرونی اذکرکم واشکروا لی ولا تکفرون، جامع قانون خدا تعالیٰ نے قرآن کریم میں دے دیا، تم مجھے یاد رکھو، میں تمہیں یاد رکھوں گا، تم میرا شکر بجا لاؤ، کفران نعمت مت کرو، تمام شکر، یہ سب سے بڑا قانون ہے۔ تو مغفرت مل جاتی ہے، بالکل مل جاتی ہے۔ وہ جو باقی گناہ ہوتے ہیں وہ کیا ہوتے ہیں؟ اگر کوئی شخص اپنی زندگی میں اس کو اصول بنا لے کہ میں ہر روز، مثال کے طور پر جیسے کہ اللہ کے نبی کا فرمان بھی ہے، ہر روز 70 مرتبہ استغفار کروں گا اللہ کے حضور اپنے پچھلے گناہوں کے لیے، اس روایت کو میں عرض کرتا ہوں، ہر روز صبح عہد کر رہا ہے خدا گناہ نہیں کروں گا، ظلم نہیں کروں گا کسی کے اوپر، مجرموں کا ساتھ نہیں دوں گا جرم کے اندر، اگر کوئی انسان اس طرح کی ایک زندگی گزار رہا ہے، خدا اس کی غلطیوں کو سنبھالے گا یا نہیں سنبھالے گا؟ خدا کریم سنبھال لے گا۔ ان الحسنات یذہبن السیئات، نیکیاں برائیوں کو لے جاتی ہیں، ختم کر دیتی ہیں، مٹا دیتی ہیں، نیکیاں، البتہ نیکیاں اچھی نیکیاں، جسے کہتے ہیں کوالٹی کا کام، हमारे मंसूर भाई फिर याद आ गया मुझे, मैं ज़ाहिर जब दुबई आता था तो मिलता था, हशाश बशाश चेहरे से मिलते थे। ये जो क्वालिटी है ना इंसान की, ये मौला ने फरमाया ये मोमिन की निशानी है, बुशरुहू फी वजह, उसकी खुशी उसके चेहरे पर है, हुज्नहू फी कल्ब, उसका गम उसके दिल के अंदर है। बड़ी क्वालिटी है, कोई इंसान मिले आप उसके साथ हशाश बशाश मिले, खुद ब खुद सामने वाले को बगैर कुछ कहे बगैर कुछ दिए आपने एक सुकून दे दिया, और अल्लाह के नज़दीक बड़ा मकाम है किसी के दिल को ठंडा करने का, किसी के दिल को सुकून पहुंचाने का बड़ा मकाम है। तो मग़फ़रत मुश्किल काम नहीं है, मग़फ़रत आसान है जो जो समझ में आता है। अलबत्ता मेरी जैसी उम्र का कोई बंदा है तो मुझे डर ये है कि मैंने गफलतों में बहुत सारे गुनाह किए होंगे, हाँ ये डर हैं, और कोशिश करने के बावजूद कोताहियाँ हुई होंगी, बस अल्लाह से दुआ ये है कि खुदा ये कोताहियाँ बड़ी कोताहियाँ ना हो जाएँ, क्योंकि बाज़ औक़ात ये होता है कि अगर पुराने गुनाह नहीं बख्शे जाएँ तो आगे जाके कोई बड़ी कोताही सामने आ जाती है। जैसे कि आय करीमा है हमारे पास कि अल्लज़ीना असाउसू व आक़िबतुल्लज़ीना असाउसू, में आय करीमा को गलत ना अर्ज़ कर दूँ, यानी जो लोग उन लोगों की आक़िबत जिन्होंने बुराइयाँ अंजाम दी होती है उनकी आक़िबत क्या होती है, वो अल्लाह की आयतों की तकज़ीब कर देते हैं आखिर तक जाते जाते, इससे डर लगता है वाकई कि भाई हमने गफलतों के ज़माने में कुछ गुनाह अंजाम दिए हों, कोशिश तो कर रहे हैं इस्तग़फ़ार की और वो इस्तग़फ़ार के दायरे में ना आ पाए हों, और खुदा न करे नऊज़ु बिल्लाह ताला की अजदहे की तरह हमारे वजूद के अंदर बैठे हों और किसी क्रिटिकल टाइम पर जाकर वो हमें नुकसान पहुँचा दें, इससे बहुत डर लगता है और इससे वाकई डरना भी चाहिए। बाकी ये है कि इंसान अपनी कोशिश करता रहे, हमारे पास जो ज़ाहिर दुआएँ माह रमज़ान के अंदर हैं उसके अंदर है, कई जगह पर आता है मेरे ख्याल में कि मसलन खुदा से कहते हैं खुदाया जो भी कोई मेहमान होता है तो वो मेहमान मेज़बान के ऊपर एक हक़ बना लेता है, तो मेज़बान जो है वो उस मेहमान के लिए कुछ कर देता है। मसलन कोई मेहमान वारिद हो और अपने मेज़बान से कहे कि अब तुमने मुझे मेहमान बना ही लिया है तो मेरी जान ख़तरे में है, तो मेज़बान बचाता है, फिर कहता है हाँ मैं बचाऊँगा। मसलन उसको कहता है भाई कल सुबह मुझे जाना है लेकिन ये मसला है, तो वो कहता है मैं हल करूँगा, तो दुआ कहती है खुदा से कि खुदा तूने मुझे मेज़बान, तू मेरा मेज़बान है, मैं तेरा मेहमान हूँ और मैं तेरा वो मेहमान हूँ जिसकी सर पे कुछ गुनाह है, और तुझसे मेरी दरख्वास्त ये है कि मेज़बान होने के नाते मेरे इन गुनाहों को तू संभाल ले। हाँ ये हमारी इल्तिजा है खुदा मुमताज से, खुदा हम कमज़ोर हैं, हमने पीछे जो गलतियाँ की उन सबको पूरा नहीं कर सकते, इस्तग़फ़ार करते हैं लेकिन बहुत सारी चीज़ें रह गई होंगी, नहीं मालूम माँ बाप के हकूक़ की अदायगी में रह गई होंगी, दूसरे इंसानों के हकूक़ की अदायगी में, सबसे सख्त चीज़ ज़ाहिर है ये हकूक़ का मसला है, तो उसके लिए और बाकी तमाम चीज़ों के लिए भी जो नमाज़ें पढ़ी हैं उनमें कोताहियाँ हम सबको मालूम है कितनी हैं, इबादतों के अंदर कोताहियाँ कितनी हैं, पढ़ते कहीं हैं सोचते कहीं हैं, इन सब के मामले में क्या करें खुदा से, खुदा बख्श दे, इस्तग़फ़ार तलब करें। और मैंने अर्ज़ किया किसी के दिल को खुश करना, जो अभी कोई कुछ दिन पहले मैं कहीं पढ़ रहा था ये या किसी ने सुनाया था, वो ये कि किसी आरिफ से पूछा कि अगर आपकी ज़िंदगी में सिर्फ चंद मिनट रह गए हों तो आप क्या करना पसंद करेंगे, मसलन एक दिन बाकी है आप क्या करेंगे, तो बड़ा अजीब उन्होंने कहा, उन्होंने कहा मैं बाहर जाके बैठूंगा और देखूंगा कि जिस इंसान को कमज़ोर मज़लूम को मेरी ज़रूरत हो मैं उसे कर दूँगा, क्यों, क्योंकि इसका आक़िबत बनने के ऊपर जो असर है बाकी किसी अमल का नहीं है। उन्होंने कहा मैं कुरान करीम पढ़ूंगा, मैं दुआएं पढ़ूंगा, उन्होंने कहा नहीं मैं किसी मज़लूम का किसी गमज़दा का दिल अपनी तरफ से हमदर्दी के ज़रिए से मुतमईन करने की कोशिश करूंगा, इसका सवाब बहुत ज़्यादा है। तो हम भी कर सकते हैं, कोशिश कर सकते हैं कि हमसे ये हासिल हो जाए, खुदा तआला इंशाअल्लाह नसीब फरमाएगा। और बाकी मैं बार बार अर्ज़ करूँगा तमाम तर उन रिवायतों के साथ जिसमें अजाब हौलनाक अजाब की खबरें हैं, वो गुनाहों के असरात की बातें हैं, उन सब पे हाकिम अल्लाह के नबी की बिशारतें हैं, उन सब पे हाकिम। خدا متعال سے اچھی توقع کے ساتھ زندگی گزارنا ہے، اچھی توقع کے ساتھ موت کی طرف بڑھنا ہے کہ خدا لطف کرنے والا ہے، خدا متعال کرم کرنے والا ہے. ہاں، انسانوں کے کام آتے رہیے، عبادتوں کو بہتر سے بہتر کرتے رہیے، ظلم سے پرہیز کرے انسان، تکبر سے پرہیز کرے، تکبر سے پرہیز کرے، صداقت کی زندگی گزارے، اور دنیا کے آتے جاتے نقصانات ہوتے رہیں گے، ان میں کچھ نہیں ہے. اگر دنیا کے نقصانوں میں نقصان ہوتا تو اہل بیت کو کوئی غم نہیں آنا تھا، ان سے کچھ نہیں چھننا تھا ظاہری طور پر. اس کا مطلب ہے اس کا کوئی اعتبار نہیں ہے. سب نے غم اٹھایا، سب نے غم اٹھایا. اللہ کے نبی کے صاحبزادے دنیا سے گئے، اللہ اکبر، اللہ کے نبی بڑے مخزوم ہوئے، سب نے غم اٹھایا. یہ غم کیوں آیا دنیا کے اندر؟ یہ اگر لاس ہوتا تو اہل بیت کو یہ غم نہیں اٹھانے تھے، خدا کبھی بھی نہیں دیتا. اس کا مطلب ہے یہ نقصان نہیں ہے، یہ درجات کی بلندی کا ذریعہ ہے، میرے جیسے انسانوں کے گناہوں کی ختم ہونے کا ذریعہ بن جائے گا. اس خاطر کہتے ہیں ذخراً فی الآخرہ، ذخر یعنی ذخیرہ، ذخیرہ ہے آخرت کے لیے. تو یہ جو غم ہے، اگر انسان تسلیم رہے خدا کے سامنے، ہاں ٹھیک ہے خدا ہے تیرا حکم ہے، تو ذخراً فی الآخرہ یہ انسان کے لیے ذخیرہ بن جائے گا. جب بھی کوئی غم انسان پر آتا ہے، کیوں ہم کہتے ہیں انا للہ و انا الیہ راجعون، اصل یہ ہے، باقی تو دنیا ہے، آتی جاتی دنیا ہے، اصل وہ ذخیرہ بن جاتا ہے، یہ غم ذخیرہ بن جاتا ہے. اب مجھے نہیں معلوم کہ خدا متعال جب اس دنیا کے اندر چیزوں کو جسموں کی صورت میں محشور کرے گا، شکلوں کی صورت میں محشور فرمائے گا، تو غم کی خوبصورتی کتنی ہوگی، غم کی خوبصورتی کتنی ہوگی. ہمارے پاس ہے نا روایت کہ انسان کی نماز آئے گی، مومن جو نماز پڑھتا ہے وہ توجہ سے پڑھتا ہے، اول وقت پڑھتا ہے، پاکیزہ صورت میں آئے گی، وہ کہے گی، وہ کہے گا کہ میں نے اتنا نفیس رفیق ہم سفر کبھی نہیں دیکھا، کون ہے یہ؟ کہے یہ میں تیری عبادت ہوں، تیری نماز. مجھے نہیں معلوم غم کی خوبصورتی کتنی ہے، لیکن اہل بیت اطہار علیہ السلام نے اپنے کلمات میں اشارے کیے ہیں. یا اللہ، خدا توفیق نصیب فرمائے. روز تو جنت البقیع کے ہیں، اور جنت البقیع کا غم بہت بڑا غم ہے، بہت بڑا غم ہے. ان شاء اللہ خدا متعال جلد ہی دنیا کو اس غم سے نکال دے گا، ان شاء اللہ جلد ہی نکال دے گا، ان شاء اللہ سید و سردار تشریف لائیں گے. اور اللہ کرے کہ اس سے پہلے ہی اس ظالموں کا ظلم کا خاتمہ ہو جائے، انشاءاللہ اہل بیت اطہار علیہ السلام کی ظاہری عظمت بھی جو ہونی چاہیے وہ ہمیں دیکھنے کو مل جائے انشاءاللہ تعالی. کہ پتہ نہیں کیوں دل بار بار توجہ جا رہی ہے بی بی زینب سلام اللہ علیہا کی طرف. وما رأینا الا جمیلا، ہم کی بھی تو درجات ہوتے ہیں، غم کوئی چھوٹا غم ہوتا ہے، کوئی بڑا غم ہوتا ہے، نسبتیں ہوتی ہیں غم کے اندر، درجات ہوتے ہیں. جو غم بی بی نے جھیلا، اگر غم کا کوئی حجم ہو تو جو بی بی نے جھیلا وہ غم کا سب سے اونچا پہاڑ تھا. اگر کوئی غم کا حجم ہو، بی بی نے کوہ غم جھیلا ہے. اور پھر فرمایا وما رأینا الا جمیلا، بس مصائب کے اگر دو تین جملے آپ کی خدمت میں عرض کروں. ابھی کسی نے کل پرسوں مجھ سے یہ بات پوچھی، کہا کہ ہم کربلا چینل میں تلہ زینبیہ دیکھ رہے تھے، تو بی بی کے نام پہ وہ خیمے کا مقام، وہ اونچائی جہاں پر بی بی تشریف فرما ہو گئی تھی،
یا اللہ سید الشہداء کی آخری لمحات کو دیکھنے کے لیے. کہا کہ وہ جگہ وہ اونچائی دکھا رہے تھے اور اس کے اوپر لکھا تھا یبنا فاطمہ, کہا بڑا لیزر لائٹ ٹائپ سے لکھا ہوا تھا یبنا فاطمہ. تو انہوں نے کہا کہ یبنا فاطمہ کیوں لکھا تھا, مقام تو بی بی زینب کا تھا. تو میری سمجھ میں یہ آیا کہ یہ اس لیے لکھا تھا کہ بی بی نے اس اونچائی پہ کھڑے ہو کر اپنے بھائی کو پکارا تھا. اس لمحے میں سید الشہداء کو پکارا تھا, یمنا فاطمہ. اب اس میں کیا عنایت تھی بی بی کی کہ ابن فاطمہ فرمایا. ہمیں نہیں معلوم 100% کہ آیا واقعاً یہی جملہ آخری جملہ تھا, پہلا جملہ تھا, وسط میں تھا, یا کوئی اور روایت بھی ہے اس کے اوپر. لیکن مجھے ایک بات سمجھ میں آتی ہے کہ اگر یہ فرمایا ہوگا تو اس میں عنایت ہوگی بی بی کی کہ انہوں نے یبنا زہرا نہیں کہا سلام اللہ علیہ, یبنا فاطمہ کہا. تو کیا مطلب ہو سکتا ہے؟ دو باتیں سمجھ میں آتی. ایک تو یہ سمجھ میں آتا ہے کہ جب سید الشہداء کی شہادت کے لمحات تھے تو گویا بی بی سیدہ سلام اللہ علیہ تشریف فرماتی, جیسا کہ شب عاشور بھی تشریف فرماتی. گویا بی بی زینب سلام اللہ علیہ ایک جملے میں دونوں کو تسلی دینا چاہ رہی تھی, اے میرے بھائی فاطمہ کے بیٹے. اور شاید ہی اپنا فاطمہ سے یہ کہنا چاہتی ہوں کہ دیکھو جیسے ہماری ماں ہیں اپنے شیعوں کو آتش جہنم سے بچانے والی ہیں, فاطمہ میرے بھائی تیری قربانی وہی رنگ لائے گی جو میری ماں کا رنگ تھا. تو فرزند فاطمہ آپ کے غم میں شریک ہونے والے آتش جہنم سے بچ جائیں گے. لعنة الله على القوم الظالمين وسيعلم الذين ظلموا أيام انقلب ينقلبون. پروردگار تجھے واسطہ نبی اولاد نبی کا اس قلیل کو اپنی بارگاہ میں قبول فرما. اے پاک پروردگار نبی اولاد نبی قرآن کریم کا واسطہ پاک پروردگار اس ذکر سید الشہداء کے صدقے میں, اہل بیت اطہار علیہ السلام کی مظلومیت کے ذکر کے صدقے میں منظور بھائی کے تمام گناہ صغیرہ و کبیرہ کی مغفرت فرما, ان کے تمام اعمال حسنہ کو اپنی بارگاہ میں قبول فرما, ان کے پسماندگان نے جو کچھ انجام دیا ان کے لیے بعد میں انجام دیتے رہیں گے پروردگار, ان سب کا ثواب بہترین صورت میں بڑھا بڑھا کر منظور بھائی اور باقی تمام مرحومین کے ارواح تک ارسال فرما. اہل بیت اطہار کی جوار رحمت نصیب فرما. خدایا جنت البقیع کے ایام میں جن ظالموں نے یہ ظلم انجام دیا انہیں بدترین عذاب میں مبتلا فرما. خدایا جنت البقیع کی بازسازی اس کی ظاہری شان و شوکت کا دن دیکھنا بھی نصیب فرما, ان کے وارث کے ظہور کا دن دیکھنا نصیب فرما. اے پاک پروردگار وارث کے نام کے صدقے میں, وقت کے امام کے نام کے صدقے میں بیماروں کو شفا نصیب فرما, بے گناہوں کو آزادی نصیب فرما. جو ظالم مختلف جگہوں کے اوپر ظلم کر رہے ہیں بالاخص فلسطین کے عوام کو فتح و نصرت نصیب فرما. اے پاک پروردگار تجھے واسطہ نبی اولاد نبی کا, تجھے واسطہ اہل بیت اطہار کا سید و سردار مولا اور آقا امام آخر الزمان کے ظہور میں تعجیل فرما, ان کی نصرت کی سعادت اس راہ میں شہادت نصیب فرما. ربنا تقبل منا انک انت السمیع العلیم وتب علینا انک انت التواب الرحیم بجاہ نبیک و عترته الطاہرین. اللہم صل علی محمد و آل محمد وعجل فرجہم.